الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفينا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد عن ابن عباس رضي الله تعالى عنهما أن رسول الله صلى الله عليه وسلم صام يوم عاشوراء وأمر بصيامه أو كما قال رسول الله صلى الله عليه وسلم رواه البخاري ومسلم وعن أبي قتادة رضي الله تعالى عنه أن رسول الله صلى الله عليه وسلم سئل عن صيام يوم عاشوراء فقال يكفر السنة الماضية رواه مسلم وعن ابن عباس رضي الله تعالى عنهما قال قال رسول الله صلى الله عليه وسلم لئن بقيت إلى قابل لصومن التاسع او كما قال رسول الله صلى الله عليه وسلم رواه مسلم یہ مہینہ بہت ہی محترم مہینہ ہے, لیکن اس مہینے کے بارے میں بھی لوگوں کے درمیان میں دو قسم کی تھنکنگ ہو گئی. الحمدللہ یہ وینزڈے میں جو حدیث کا درس ہوتا ہے اس میں کافی اچھی باتیں حدیث کی جاننے کی ملتی ہے. ان تمام باتوں میں سے اللہ آپ سب کو جزائے خیر دے, خصوصاً ہماری مائیں اور بہنیں جو دور دور سے آتی ہے ان پروگرام میں شرکت کرتی ہے, اللہ تعالیٰ ان کا آنا مقبول مبرور فرماوے, آپ سب کا آنا قبول فرماوے. اصل بات کیا ہے کہ حدیث کی روشنی میں ہمیں سمجھنا ہے کہ اللہ کے حبیب صلی اللہ علیہ وسلم کی زندگی کیسی تھی. ایک گروپ ایک طبقہ یہ سمجھتا ہے کہ یہ مہینہ جو محرم کا ہے یہ منحوس مہینہ ہے, اس میں نہ شادی کی جاتی ہے, اس میں کوئی خوشی منائی نہیں جاتی ہے وغیرہ وغیرہ وغیرہ. یہ اس مہینے کو منحوس سمجھتے ہیں, اچھا نہیں سمجھتے ہیں. اس کی وجہ دلیل یہ بیان کرتے ہیں کہ اس مہینے میں سیدنا امام حسین رضی اللہ تعالی عنہ جو نبی اکرم صلی اللہ علیہ وسلم کے بہت ہی پیارے نواسے تھے ان کی شہادت ہوئی, اس لیے وہ کہتے ہیں کہ اس مہینے میں گویا کہ کوئی خوشی منانا, کوئی شادی کرنا, کوئی تقریب کرنا وغیرہ وغیرہ یہ بالکل بیکار ہے, منحوس ہے. یہ صرف رونے کا مہینہ ہے یا صرف گھر میں بیٹھے رہنے کا مہینہ ہے؟ اس مہینے میں صرف کپڑے بھی نئے نہ پہننا ہے, کوئی کالے قسم کے کپڑے پہننا ہے, روتے ہی رہنا ہے. حالانکہ اس مہینے کی یعنی اسلامک سال کی ابتدا ہی ایسے لفظ سے ہوتی ہے جس میں یہ احترام ہے, جس میں ہی احترام ہے. یعنی یہ مہینہ ہی ہے محرم کا, اور محرم کے معنی احترام کے ہیں, رسپیکٹ کے ہیں, ادب کے ہیں. اور محرم کے مہینے کے علاوہ باقی دوسرے تین مہینے ہیں, رجب, ذی القعدہ, ذی الحجہ, کل ملا کر چار مہینے ایسے گزرے ہیں جس میں پچھلی قوم یہود و نصارہ نے کبھی بھی کوئی جھگڑے نہیں کیے, کوئی لڑائی نہیں کی. وہ کہتے تھے یہ مہینے ये महीने अदब के महीने हैं, रिस्पेक्ट के महीने, एहतराम के महीने हैं। इस एतबार से वो इस महीने का बहुत ही एहतराम करते थे, इसको मुकद्दस समझते थे। और इस महीने की फजीलत सिर्फ और सिर्फ अभी से नहीं है, इस महीने की फजीलत तो हजरत आदम अलैहिस्सलाम के जमाने से चली आई हुई है। ये तो अल्लाह तबारक व ताला ने सैयदना हुसैन रजी अल्लाह ताला अन्हु को इतना बाबरकत महीना अता फरमाया, इतना बाबरकत महीना अता फरमाया कि 10 मुहर्रम को हजरत की शहादत हुई। और कुरान करीम में तो शहादत की बात हम देखने जाते हैं तो बहुत अजीब है। अल्लाह कह रहे हैं तुम उनको मुर्दा न समझो, वो तो जिंदा है। दूसरे सिपारे में अल्लाह फरमाते हैं वला तकूलू लिमन युक्तलु फी सबीलिल्लाहि अमवात बल अहया वलाकिन ला तशउरून। जो अल्लाह के रास्ते में शहीद हो गए, जिनको शहीद कर दिया गया वो मुर्दा नहीं है, दे आर नॉट डेथ, बल अहया वो जिंदा है। वो क्या है? जिंदा है, लेकिन तुम्हें पता नहीं है। अल्लाह कह रहे हैं दूसरे सिपारे में, अल्लाह कह रहे हैं तुम्हें उसका एहसास नहीं है, यू डोंट नो। अल्लाह कह रहे हैं वो शहीद, इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अगर मुझे दोबारा दुनिया में भेजा जाए मैं शहादत की तमन्ना कर, शहादत की तमन्ना और उस पर गम मनाना, ये बिल्कुल कुरान और हदीस और सहाबे किराम की जिंदगी से बिल्कुल अलग थलग है। हालांकि पहली ही मुहर्रम को, पहली मुहर्रम की पहली तारीख को सबसे बड़े अमीरुल मोमिनीन की शहादत हुई है। कौन है वो? उमर फारूक रजी अल्लाह तआला, उनकी भी तो शहादत हुई पहली मुहर्रम को। 10 मुहर्रम को हजरत सैयदना हुसैन रजी अल्लाह तआला और बहुत सारे सहाबे किराम शहीद हुए। तो ये थिंकिंग रखना कि सिर्फ और सिर्फ शहादत हुई हजरत सैयदना हुसैन रजी अल्लाह तआला की, इस एतबार से इस महीने में कोई भी नेकी का काम, कोई भी इस तरह का खुशी का काम, तकरीबात वगैरह, शादी वगैरह नहीं होनी चाहिए। हालांकि ये महीना सबसे अफजल है, सबसे ज्यादा फजीलत वाला है, सबसे ज्यादा फजीलत वाला है कि उसमें नेक काम करना भी बहुत बड़ा सवाब है। बुखारी शरीफ में है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बुखारी शरीफ की शरह में और बुखारी शरीफ में है कि जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सफर किया, हिजरत की कहां से? मक्का मुकर्रमा से मदीना मुनव्वरा तक हिजरत की। तो उस वक्त जब मदीना मुनव्वरा आ गए तो मदीना के यहूदी लोग 10 मुहर्रम को रोजा रखते थे, 10 मुहर्रम को रोजा रखते थे। और फिर अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने उनको पूछा आप इस दिन में रोजा क्यों रखते हो? तो उन्होंने कहा कि नबी मूसा अलैहिस्सलाम के पीछे फिरौन ने और उसके लश्कर ने ताकुब किया, फॉलो किया, खत्म करने के लिए अल्लाह पाक ने समंदर में, दरियाए नाइल में रास्ते बना दिए हजरत मूसा अलैहिस्सलाम और उनके 12 खानदान के लिए, और बिल्कुल जमीन पर चलते ऐसे ही ये पास हो गए और दूसरी तरफ समंदर को क्रॉस कर लिया। जब ये फिरौन और उसका लश्कर समंदर के बीच में पहुंचा, ये समझ करके कि ये रास्ता ही है, जब बीच समंदर पहुंचे तो अल्लाह पाक ने सारे पानी को मिलाकर उनको डुबो दिया, खत्म कर दिया। तो मूसा अलैहिस्सलाम को कामयाबी मिली है 10 मुहर्रम को, इसलिए हम रोजा रखते हैं शुक्रिया में उसके लिए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब तुम रोजा रखते हैं तो मूसा तो हमारे भाई है, ہم تو اور زیادہ روزہ رکھیں گے، حالانکہ اللہ کے حبیب صلی اللہ علیہ وسلم رمضان کے فرض ہونے کے بعد، رمضان کے فرض ہونے سے پہلے عاشورہ کا روزہ رکھتے تھے. بعد میں جب رمضان فرض ہوا، روزے فرض ہوئے، تو اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا اب عاشورہ کا روزہ تم پر فرض نہیں ہے، تم رکھنا چاہو رکھو، نہ رکھنا چاہے تمہاری مرضی. لیکن اس حدیث سے معلوم ہوتا ہے کہ اللہ کے حبیب صلی اللہ علیہ وسلم نے عاشورہ کا روزہ رکھنے کا حکم بھی فرمایا، یعنی خود بھی رکھا ہے. اس لیے حدیث ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم صام یوم عاشورہ وامر بصامہ، فرمایا آپ نے عاشورہ کے دن کا روزہ رکھا اور اس دن کے روزے رکھنے کا حکم بھی فرمایا. یہ بخاری اور مسلم شریف میں. تو اس مہینے کی فضیلت کے اوپر میں بات کر رہا تھا، اس مہینے کی فضیلت، اس دین کی فضیلت، یہ تو پہلے سے چلی آ رہی ہے. آپ کو پتا ہے کہ موسیٰ علیہ الصلوۃ والسلام کو نجات ملی ہے، بلکہ بخاری شریف کی شرح عینی، شرح بخاری میں علامہ عینی نے نقل فرمایا ہے کہ آدم علیہ السلام کی توبہ بھی قبول ہوئی ہے 10 محرم کو، اور موسیٰ علیہ السلام کو نجات ملی ہے فرعون سے 10 محرم کو، اور نوح علیہ السلام کے زمانے میں طوفان آیا اور کشتی پانی پر چلتی رہی اور یہ کشتی جا کر ٹھہری جوڈی پہاڑ پر، آرام ملا آپ کو صحابی نبی حضرت نوح علیہ السلام کو، یہ 10 محرم تھا. حضرت یونس علیہ الصلوۃ والسلام مچھلی کے پیٹ میں رہے کئی دن تک، اللہ تبارک و تعالی نے حضرت یونس علیہ السلام کو نجات عطا فرمائی، ان کو مچھلی سے باہر نکالا، ان کو زندگی گویا دوبارہ ملی ہے، یہ 10 محرم تھی. حضرت یوسف علیہ الصلوۃ والسلام کو کنویں میں ڈالا اور کنویں سے جب ان کو نکالا گیا، یہ 10 محرم تھا. علامہ عینی فرماتے ہیں حضرت عیسیٰ علیہ الصلوۃ والسلام کی ولادت باسعادت یہ 10 محرم کو ہوئی. علامہ عینی فرماتے ہیں حضرت داؤد علیہ الصلوۃ والسلام کی توبہ بھی قبول ہوئی تو وہ بھی 10 محرم تھا، 10 محرم کو. حضرت ابراہیم علیہ الصلوۃ والسلام پیدا ہوئے، ہمارے جد امجد جن کا ہم نام ہر وقت درود ابراہیم میں لیتے ہیں، 10 محرم کے. حضرت یعقوب علیہ السلام اپنے بیٹے حضرت یوسف علیہ السلام کے لیے روتے رہے، جب ان کے آنکھوں میں روشنی اللہ نے عطا فرمائی، وہ 10 محرم تھا. اور نبی اکرم صلی اللہ علیہ وسلم کی اگلے پچھلے سارے گناہوں کی معافی کا اعلان اس 10 محرم کو اللہ نے فرمایا، لِيَغْفِرَ لَكَ اللَّهُ مَا تَقَدَّمْ مِنْ ذَنْبِ. یہ 10 واقعات تو، یہ 10 چیزیں تو علامہ عینی نے بخاری کی شرح میں لکھا ہے. اس کے علاوہ امام غزالی نے اور علامہ صفوی نے اپنی کتاب نزہت البساتین میں اور باتیں بھی لکھی ہے کہ حضرت آدم علیہ الصلوۃ والسلام کو نبوت جو ملی ہے اس دن میں ملی ہے، ادریس علیہ السلام آسمان پر اٹھائے گئے، 10 محرم کو، ابراہیم علیہ الصلوۃ والسلام کو خلت کا، خلیل کا، وَاتَّخَذَ اللَّهُ عِبْرَاهِيمَ خَلِيلًا، دوستی کا جو اعلان فرمایا اللہ نے، یہ 10 محرم کا تھا. اور میں تمہیں ایک اور بات بتاؤں، نبی اکرم صلی اللہ علیہ وسلم کا نکاح خدیجۃ الکبریٰ کے ساتھ ہوا، 10 محرم کو ہوا ہے، دیکھ رہے ہیں. حالانکہ سب سے پہلی بیوی ہے، سب سے پیاری بیوی ہے، آپ کا پہلا نکاح ہے، 10 محرم کو. یہ علامہ صفوی نے نزہت البساتین میں لکھا ہے. اور قیامت بھی قائم ہوگی 10 محرم کو، 10 محرم ہوگی قیامت، اور حضرت حسین رضی اللہ کی شہادت بھی ہوئی 10 محرم. کتنی چیزیں. حالانکہ آپ بیہقی کی حدیث اٹھاؤ، امام بیہقی کی حدیث کی کتاب اٹھا، اس میں لکھا ہے کہ 10 محرم کو اگر کوئی آدمی اپنے بیوی بچوں کے لیے اچھا کھانا پکانے کا انتظام کرے تو اللہ پورے سال اس کی روزی میں برکت دیتا ہے. اب غم بنائیں گے یا کھانا بنائیں گے بتاؤ؟ جو غم بنانے والے وہ تو بنانے والے نہیں، بریانی وغیرہ. سمجھ میری بات آ رہی؟ یہ اللہ کے نبی کا فرمان سنا رہا ہوں میں. اصل وجہ پتا ہے کیا ہے؟ اصل اسلام کے پھیلنے کی وجہ محرم کا مہینہ ہے دنیا میں، کیونکہ نبی اکرم صلی اللہ علیہ وسلم نے محرم کے مہینے میں ہجرت کرنے کا پکا ارادہ کیا کہ میں مدینہ منورہ جاتا ہوں اور مدینہ کا اپنا بیس بناتا ہوں اور وہاں سے ساری دنیا میں اسلام پھیلے گا. تو گویا کہ اسلام کی شروعات اس محرم کے مہینے سے ہوئی ہے، اور جو اسلام کے دشمن ہیں وہ نہیں چاہتے ہیں کہ تم لوگ اسلام پھیلانے کا وہ مہینہ آئے اور اپنے اسلام پھیلانے کو یاد کرتے رہو، بجائے اس کے تم بیٹھے بیٹھے روتے رہو، کچھ کام نہ کرو. اصل وجہ محدثین نے لکھی، اور جب حدیث میں آتا ہے نبی اکرم صلی اللہ علیہ وسلم کا فرمان ہے اپنے بیوی اپنے شوہر کے علاوہ، اپنے شوہر کے لیے تو 4 مہینے 10 دن ہے نا سوگ منانا، شوہر کا انتقال ہو جائے تو عورت اپنے شوہر کے مرنے پر 4 مہینے 10 دن تک سوگ مناتی ہے، یعنی نئے کپڑے نہیں، خوشبو نہیں، سمجھ میں آ رہی بات؟ بناؤ سنگار نہیں کرنا ہے، شوہر کی وہ ویلیو ہے، شوہر کی وہ عزت ہے. اسی لیے اس کے علاوہ باپ کا بھی انتقال ہو جائے، ماں کا بھی انتقال ہو جائے، بھائی کا انتقال ہو جائے، بہن کا انتقال ہو جائے، بیٹے کا انتقال ہو جائے، اللہ کے حبیب صلی اللہ علیہ وسلم نے 3 دن سے زیادہ سوگ منانے کا حکم نہیں دیا. کھول لیجئے بخاری شریف مسلم شریف. اسی لیے حضرت ام حبیبہ جو نبی علیہ الصلوۃ والسلام کی پیاری بیوی ہے، ہماری ماں ہے، جب ان کے فادر کا انتقال ہو گیا تو 3 دن تو سوگ منایا، 4th دن میں اپنی خادمہ سے کہا مجھے خوشبو لا کر دو، خوشبو لا کر دو، اور خوشبو منگوائی، اور ام حبیبہ نے کپڑے پہن کر اس پر خوشبو لگائی. فرمایا میں تو برہی ہوں، میں تو اولڈ ہوں، مجھے خوشبو کی ضرورت نہیں ہے، لیکن میرے آقا اور مولا جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم فرمایا 3 دن سے زیادہ سوگ منانا نہیں ہے، تو میں پریکٹیکلی تمہیں بتاتی ہوں اللہ کے حبیب کی حدیث پر عمل کرتے ہوئے. اپنے باپ کا انتقال، چلو سوگ بھی منانا ہوتا تو 3 دن یہاں تو کتنے سال ہو گئے حضرت سیدنا حسین، چلو 1400 سال ہو گئے، اتنا زیادہ سوگ. ارے میری بات، مسئلہ تو سمجھ میں آ رہا ہے کہ نہیں سمجھ میں آ رہا ہے؟ یہ حدیث سے ساری بات بیان کر رہا ہوں میں. یہاں تک کہ ایک عورت نے اور مرد نے مجھے بتایا کہ ہم تو محرم کے مہینے میں پورے محرم میں اتنا سوگ مناتے ہیں کہ میاں بیوی بھی قریب نہیں ہوتے، ایک دوسرے کے پاس بھی نہیں جاتے، شادی تو دور کی بات ہے، اچھے کپڑے تو دور کی بات ہے. اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا اس مہینے میں میں نے اسلام کا پھیلانے کا ارادہ کیا ہے اور اسلام اس کی وجہ سے دنیا میں پھیلا ہے، یہ احترام والا مہینہ ہے، اس میں تم دین کی فکر کرو، اپنا دین، نیا سال شروع ہو رہا ہے، تم اپنی فکر کرو. اصل تو یہ ہے، نہ کہ سوگ میں بیٹھ جاؤ، نہ تو غم میں بیٹھ جاؤ، تم سوچو کہ تمہاری زندگی کا ایک سال اور ختم ہو گیا، بجائے 50 کے اب 49 ہو گیا، تو تمہیں اس پر سوگ منانا ہے کہ میری زندگی تو ختم ہو رہی ہے. جیسے بچے کا سالگرہ مناتے ہیں، بچے کے لیے برتھ ڈے مناتے ہیں یا اپنی برتھ ڈے مناتے ہیں، تو اس پر برتھ ڈے اس لیے مناتے ہیں کہ میں ایک سال اور زندہ رہا، مجھے کوئی تکلیف نہیں ہوئی، اس کی خوشی میں برتھ ڈے مناتا ہے. تو اللہ پاک نے مجھے اور آپ کو بھی ایک سال زندہ رکھا، है ना, उस पर अब खुशी मनाकर अब तोबा करनी चाहिए कि आइंदा मेरी जिंदगी सही हो ताकि अल्लाह के यहां मैं सही जवाब दे सकूं। मुहर्रम का महीना तो हमें कह रहा है कि इस्लाम का नया महीना शुरू हो रहा है, तुम्हें पिछले साल में कितनी नेकियां की है, कितने गुना किए हैं, कितने अच्छे काम किए हैं, कितने बुरे काम किए, उसको सोचो और तुम उस पर तौबा करो। अब नया साल शुरू हो रहा है तो अल्लाह से दुआ करो, अल्लाहुम्मा हिल्लहु अलैना बिल युम्नि वल ईमान व सलामती वल इस्लाम। ए अल्लाह, ये पूरा साल ईमान के साथ मुझे बाकी रखना, कहीं मैं ईमान से ना निकल जाऊं। हाँ, वह सलामती वाली इस्लाम, ओ अल्लाह मुझे सलामती वाली जिंदगी देना और इस्लाम वाली जिंदगी देना, अल्लाह तेरी रजा वाली जिंदगी देना, शैतान से मेरी हिफाजत कर लेना। ये दुआ अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने हमें सिखाई है कि नया साल शुरू हो तो अल्लाह से दुआ करो, अल्लाह गुज़िश्ता साल तो मैंने शैतान के फंदे में फंसकर और ख्वाहिशात के फंदे में फंसकर तेरी नाफरमानी की है, अब मैं तौबा करता हूँ, अब मैं तौबा करती हूँ, अब आइंदा साल ऐ अल्लाह ईमान पर मुझे बाकी रखना और तेरी रजा वाली नेकी वाले काम पर मुझे बाकी रखना और शैतान से मेरी हिफाजत करना। अब आइंदा नया साल शुरू हो रहा है, हमें देखना है कि मेरा कदम किधर जा रहा है, जहन्नम की तरफ जा रहा है या जन्नत की तरफ जा रहा है। हर साल हमें कह रहा है कि तेरी जिंदगी का एक साल और खत्म हो गया, तेरी जिंदगी का एक साल और खत्म हो गया। जिस तरह अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने अपने ईमान की, अपनी आल औलाद की और सहाबा के ईमान की फिक्र करके अपने घर को छोड़ा, अपनी जायदाद को छोड़ा, अपने वतन को छोड़ा, सब कुछ छोड़ करके ये आ गए कहां पर, कहाँ आ गए, मदीना मुनव्वरा। सहाबाए किराम ने क्यों, ताकि अपना ईमान बाकी रहे, अपनी औलाद का ईमान बाकी रहे और वो नेकियों पर बाकी रहे। इसी तरह हमें भी हर साल इस तरह नया साल होता है तो हमें सोग नहीं मनाना है, हमें चुपचाप नहीं बैठना है, बल्कि हमें और ज्यादा एक्टिव होना है अपनी जिंदगी के लिए, अपनी औलाद की जिंदगी के लिए, अपने घरेलू जिंदगी के लिए एक्टिव होना है। बल्कि जब नया साल शुरू हो तो हमें तो दुआ करनी चाहिए, अल्लाहुम्मा अफ्ताह मसामी कल्बी लिज़िक्रिक, ए अल्लाह मेरे दिल के कान को खोल दे तेरे जिक्र के लिए। उलमा फरमाते हैं अल्लाह के हबीब की दुआएं, अल्लाहुम्मा अफ्ताह मसामी कल्बी लिज़िक्रिक, ए अल्लाह अपने उर्दू में ही दुआ कर ले कि अल्लाह तेरे जिक्र के लिए, तेरी याद के लिए मेरे दिलों के कान को खोल दे, अब मेरी जिंदगी खत्म होने जा रही है। कुरान में अल्लाह फरमाते हैं अवलम नुअम्मिरकुम मा यतदक्करु फीही मन तदक्कर वजाअकुमुन नदीर। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने हमें नेक काम की तरफ हुक्म दिया, इसलिए तो कहा कि ये बहुत बरकत वाला दीन है, इसमें रोजा रखना, अल्लाह को याद करना है, गुनाह का काम नहीं करना है। जितने भी अच्छे काम तुम कर सकते हो करो, जितने भी अच्छे, शादी अच्छा काम नहीं है, नहीं है। मेरे हबीब को साहबा ने सवाल किया, अल्लाह के हबीब क्या मियां बीबी का साथ में सोने में भी सवाब है, अल्लाह के हबीब ने क्या फरमाया, अगर ये किसी और औरत के पास जाता, अगर ये किसी और मर्द के पास जाती तो गुनाह होता क्या, नहीं, हाँ जिना का गुनाह। फरमाया इसी तरह मियां बीबी जब जमा होते हैं तो उनको इनके जमा होने का भी सवाब मिलता है, ये अल्लाह के हबीब ने फरमाया। फिर पूरा महीना ना जमा होना, इतना बड़ा शोक शादी के बारे में, कोई अच्छे कपड़े न पहनना। फरमाया अवलम नुअम्मिरकुम मा यतदक्करु फीही मन तदक्कर वजाअकुमुन नदीर, कयामत के दिन तुम मेरे पास आओगे तो मैं तुम्हें कहूंगा क्या मैंने तुम्हें उम्र नहीं दी थी, अवलम नुअम्मिरकुम, इतनी उम्र नहीं दी थी कि तुम अपनी जिंदगी को बना लेते। हर साल आता है बस سوگ منا کے سال ختم. ہر سال آتا ہے کچھ نہیں کیا, پورا سال ربیع الاول کا مہینہ یاد دلاتا ہے, رمضان کا مہینہ یاد دلاتا ہے, شوال کا مہینہ یاد دلاتا ہے, شعبان کا مہینہ یاد دلاتا ہے, وہ حج کا مہینہ چلا جاتا ہے, لیکن زندگی میں کوئی تبدیلی نہیں آتی ہے. جیسا لاسٹ ایئر تھا ویسا ہی اس سال ہے. حالانکہ اس کو جس طرح یہ دنیاوی اعتبار سے ترقی کرتا ہے, دینی اعتبار سے بھی ترقی کرنا چاہیے. اللہ فرماتے ہیں اولم نعمرکم, اب محدثین فرماتے کتنی عمر کا ذکر اللہ کر رہے ہیں, فرمایا 60 سال کی. 60 سال کی عمر کے بعد انتقال ہوتا ہے تو اللہ کہہ رہے ہیں اولم نعمرکم, کیا میں نے تمہیں 7 سال کی عمر نہیں دی تھی؟ میں تذکر فیہ من تذکر وجاءکم النذیر, میرا ڈرانے والا تمہارے پاس آیا ہے, ڈرانے والا میں نے تمہارے پاس بھیجا ہے. اب ڈرانے والا کون ہے؟ اس پر محدثین ایک جواب دے رہے ہیں, نبی اکرم صلی اللہ علیہ وسلم ڈرانے والے ہیں, بشیر و نذیرہ, خوشخبری دینے والے جنت کی اور جہنم سے ڈرانے والے. نبی اکرم صلی اللہ علیہ وسلم آ کر چلے گئے, اب ہماری زندگیاں گزر رہی ہے تو اللہ کہیں گے کیا ڈرانے والا تمہارے پاس نہیں آیا؟ دوسری تفسیر اولم نعمرکم ما تذکر فیہ من تذکر وجاءکم النذیر سے مراد قرآن کریم ہے. فرمایا کیا میں نے تمہیں قرآن کریم نہیں دیا کہ جو قرآن کو تم سمجھ کر کے تم اپنی زندگی کو بدل دیتے, اپنی زندگی کو ہدایت پر رکھ لیتے. تیسری تفسیر فرمائی علماء کرام نے بال کا سفید ہو جانا, فرمایا نذیر سے مراد تمہارے بال سفید ہو جائیں تو سمجھو اللہ کی طرف سے اعلان آ چکا ہے کہ تمہیں اب اللہ کے قریب ہونا ہے, تمہیں اللہ کو ملنا ہے. بعض محدثین فرماتے ہیں نذیر سے مراد اولاد ہے, بعض محدثین فرماتے ہیں تمہارے گرینڈ چلڈرنز ہیں, پوتے اور نواسے ہیں. فرمایا جس گھر میں نواسے اور پوتے آ جائیں تو اس گھر کے دادا اور نانا کو اب سمجھ لینا چاہیے کہ میں اللہ سے قریب ہو رہا ہوں, کبھی بھی میری موت آ سکتی ہے, اب میرا وقت آ گیا کہ میں اپنی زندگی کو بدلوں. یہ تفسیر مفسرین نے بیان فرمائی ہے. ایک اور تفسیر بیان فرمائی کہ فرمایا کہ اولم نعمرک سے مراد بلوغت ہے, کہ اللہ نے تم کو بالغ ہونے تک عمر دے دی ہے, اور نذیر سے مراد تمہاری عقل ہے. آدمی بالغ بھی ہو گیا, اللہ نے اس کو عقل بھی دی ہے, اب بالغ ہونے کے بعد اپنی عقل کے مطابق اللہ کے رسول صلی اللہ علیہ وسلم کے بتائے ہوئے طریقے کے مطابق زندگی نہیں گزارے گا, فرمایا پھر اب اس کو کیا ہے؟ تباہی و بربادی ہے, کبھی بھی موت آ سکتی ہے, کوئی پتہ نہیں ہے. اس لیے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جب نیا سال شروع ہوتا ہے, نیا سال جب شروع ہوتا ہے تو پھر کچھ دعائیں مانگنی چاہیے اللہ سے, توبہ کرنی چاہیے. کتنا آسان ہے, 2 رکعت آدمی صلاۃ التوبہ پر لے اور ہاتھ اٹھا کر دعا کرے کہ اللہ پاک پورا سال گزر گیا, تیری مرضی اور تیری شان کے مطابق میں عبادت نہیں کر سکا, نہیں کر سکی, بہت سارے گناہ میں نے کر لیے ہیں, اے اللہ نیا سال شروع ہوتا ہے, اس مہینے کی برکت سے اللہ پاک میرے گناہوں کو معاف کر دے. اس لیے کہ اس مہینے کے 10ویں تاریخ کو اللہ قوم کی توبہ قبول کرے گا, قوم کی توبہ کو قبول کرے. اس لیے اس مہینے میں آدمی کو توبہ کرنی چاہیے. اور جو دعائیں اللہ کے حبیب نے بیان فرمائی ہے, اللہم افتح اقفال قلوبنا لذکرک, اے اللہ تیرے ذکر کے لیے میرے دل کے دروازوں کو کھول دے, لوک جو ہے وہ میرے دل پر چین لوک لگا ہوا ہے, تیرے ذکر کی برکت سے اس لوک کو کھول دے تاکہ تیرا نور یہ میرے دل میں آتا رہے. ورنہ قرآن کریم میں اللہ نے کیا فرمایا, یا ایھا الذین آمنوا اتقوا اللہ ولتنظر نفس ما قدمت لغد واتقوا اللہ, اے ایمان والو اللہ سے ڈرو, ولتنظر نفس ما قدمت, اور دیکھو تم نے آئندہ قبر کے لیے کیا تیار کیا ہے. پھر اللہ کہہ رہے وَاتَّقُوا اللَّهَ, اللہ سے ڈرو. ये सबक हमें मिलता है कहां से? हजरत सैयदना हुसैन रजी अल्लाह ताला अन्हु की जिंदगी से, न के शोक मनाने का। वो तो इस्लाम फैलाने के लिए गए थे, इस्लाम फैलाने के लिए तो गए थे कि नबी मेरे नाना के दीन के खिलाफ कुछ भी ना हो, कुछ भी ना हो। इसीलिए तो अपना पूरा खानदान लेकर गए, फिकर लेकर गए, लड़ने की नीयत से नहीं, बल्कि वो तो गए कौम को समझाने के लिए, इसलिए कि पूरी कौम ने हजरत अकील के हाथ पर तोबा की थी। वो तो बाद में चलकर उन्होंने धोखा दिया, असल मकसद जो था वो दीन को फैलाना था, कि दीन में जो बुराई आती है उसको रोकना था, नबी के जो दीन में और नाना के दीन में जो परेशानियां आती थी और जो लोगों ने गलत गलत रिवाज शुरू करना शुरू कर दिए थे, उसको रोकने के लिए अपने पूरे खानदान 72 आदमी को लेकर गए, उसमें से कोई नहीं बचा। अरे मेरी बात सुन रही है? सबने अल्लाह के लिए जान दे दी, लेकिन मेरे नबी के लाए हुए दीन में फर्क ना आने पाए, ये असल मकसद है, और यही मकसद मुहर्रम का भी है। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम को क्या प्यार नहीं था अपने नवासों से? कितना प्यार था। फरमाते हैं, ये मेरे दोनों बेटे जन्नत के फूल है, रायहानतैन मिनल जन्ना, ये मेरे हसन और हुसैन जन्नत के फूल है। एक मर्तबा पेशानी सूंघ रहे थे, पेशानी को सूंघ रहे थे नबी अलैहिस्सलातु वस्सलाम सल्लल्लाहु अलैहि वसल्लम, किसकी? हजरत हसन की और हुसैन की। सहाबा ने पूछा, क्या कर रहे? फरमाया, इनकी पेशानी से मुझे जन्नत की खुशबू आती है। क्या कह रहे? इनकी पेशानी से मुझे जन्नत की खुशबू आती। बात सुन रहा? उम्मे सलमा रजी अल्लाह की हदीस पढ़ो, घर में फरमाया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बारी मेरे घर में थी, जिब्रील अलैहिस्सलाम तशरीफ लाए और आने के बाद कहा, अल्लाह के हबीब तुम्हें पता है ये फुला जगह की मिट्टी है, ये फुला जगह की मिट्टी है, यही मिट्टी है जहां पर तुम्हारे नवासे को शहीद किया जाएगा। क्या अल्लाह के नबी को पता नहीं था? पता था ना, जो दुआ नहीं क्या उठाकर अल्लाह मेरे नवासे को बचा ले, वानी है ना? कर सकते थे, हालांकि पता थी। और जिस दिन शहादत हुई उस दिन उम्मे सलमा कहते, मैंने वो मिट्टी को अपने बोतल में रखा था, खून बन गई। बिल्कुल सही। ऐसा एक वाक्य नहीं, अल्लाह के हबीब को पता था, बल्कि हदीस में नबी अलैहिस्सलाम फरमाते हैं कि अपनी चादर ओढ़ी हुई थी ऐसी, और अपनी चादर को ली, और इतने में कौन आए? हजरत अली आए, फरमा अंदर आ जाओ चादर। हजरत फातिमा आई, का अंदर आ जाओ। हजरत हसन आए, अंदर आ जाओ। हजरत हुसैन आए, का अंदर आ जाओ। फरमाया हम पांच। तो उस जिस मकान में आप सल्लम थे, उम्मे सलमा या उम्मे हबीबा, तो साहब आपकी बीवी हमारी माँ ने कहा कि हम अहले बैत नहीं है। फरमाया तुम तो मेरे घर में ही रहती हो, तुम तो मेरे है ही घर वाली अहले बैत, लेकिन शादी होने के बाद बेटी दूर चली जाती है, तो मैंने तुम्हारे साथ इनको भी शामिल कर लिया। तो अहले बैत खाली यही नहीं है, अहले बैत तो नबी की बीवियां भी है। अरे मेरी बात सुन जा रही है? हाँ, ये तो सिर्फ इन्हीं की तारीफ करते हैं और हजरत आयशा को गालियां देते हैं, फुला को गालियां देते हैं। क्या मेरी और आपकी मां नहीं है वो? क्या वो नबी अलैहिस्सलाम की बीवी नहीं थी? कितनी मोहब्बत थी अल्लाह के हबीब को अपनी बीवी हजरत आयशा के साथ, हजरत खदीजतुल कुबरा के साथ, अपनी बीवियों के साथ कितनी मोहब्बत थी। बल्कि हजरत आयशा फरमाती है, मैं जहां से हड्डी चूसती थी वहीं से हजरत नबी अलैहिस्सलाम फरमाते थे, आयशा तूने किधर से चूसा है? मैं उसी जगह पर चूसूंगा। किधर से तुमने पानी पिया? मैं उसी जगह से पीऊंगा। आयशा फरमाती है, किसी औरत मेरी सौकन के बिस्तर पर कभी वही नहीं आई, लेकिन मेरे नबी मेरे बिस्तर पर थे, मेरे बिस्तर पर वही आई है। اللہ نے سلام بھیجا حضرت عائشہ کے لیے، سلام بھیجا حضرت خدیجۃ الکبریٰ کے لیے. کیا وہ اہل بیت نہیں ہے؟ وہ بھی ہے، لیکن وہ گھر والی ہے، گھر والی گھر میں رہتی ہے، بیٹیا شادی کر کے دور چلی جاتی ہے تو اشارہ کر دیا یہ بھی میری اہل بیت میں سے. ارے میری بات سننا رہی ہے؟ یہ ساری حدیث بڑی پڑی ہے. اللہ یوں فرمانا چاہتے ہیں میرے دین کے لیے، میرے دین کے لیے قربانی دینی پڑے جس کو بھی قربانی دے دینا، لیکن میرا دین ختم نہ ہونے پائے، میرا دین زندہ رہے. دیکھو 6 سال کی عمر ہے، نبی اکرم صلی اللہ علیہ وسلم کی 6 سال کی عمر ہے، اور کہاں جا رہے ہیں اپنی امی کے ساتھ؟ مدینہ منورہ جا رہے ہیں. کس کی قبر پر؟ اپنے شوہر کی قبر پر، مامینا عبداللہ کی قبر پر جا رہے ہیں، نبی علیہ الصلوۃ والسلام کے والد صاحب کی قبر پر جا رہے ہیں، وہیں پر مدینہ منورہ. بات سمجھ آ رہی؟ واپسی میں کیا ہوا؟ راستے میں ماں کا انتقال ہو رہا ہے، اور وہ بھی ایسی جگہ ہے جہاں کوئی گاؤں نہیں، جہاں کوئی رہنے والے نہیں، صرف ٹین ہے، مامینا ہے اور بچہ ہے، ہمارے اور آپ کے آقا جناب محمد الرسول، اور ام ایمن باندھی ہے. باندھی کیا کرے گی؟ خادمہ کیا کرے گی؟ کوئی مرد نہیں، کوئی نہیں، اور راستے میں ماں بیمار ہو گئی. اب دورے پر رہے ہیں بے ہوشی کے، بے ہوش ہوتی ہے، پھر ہوش میں آتی ہے اور اپنا ہاتھ رکھتی ہے اپنے بیٹے کے سر پر. کیا عمر ہے؟ 6 سال، 5-6 سال کی عمر ہے، یتیم ہے، باپ تو پہلے ہی گزر چکے ہیں. ہاتھ رکھتی ہے، پھر بے ہوش ہو جاتی ہے، پھر ہوش میں آتی ہے، پھر ہاتھ رکھتی ہے. کتنی بار ایسا ہوا؟ اللہ کے حبیب، بچے کیا سمجھیں گے؟ ماں کے ساتھ گلے لگ رہے ہیں، تھوڑی دیر میں دیکھا تو روح نکل گئی ماں کی. چھوڑ نہیں رہے اللہ کے حبیب اپنی ماں کو، چھوٹے بچے، ماں سے کس کو محبت نہیں ہوتی ہے؟ کون چھوڑتا ہے جنازے کو؟ یہ آخری وقت ہے میری ماں کا، آخری وقت ہے. چھوڑ کر ابھی جانا ہے میری والدہ کو، پھر کہاں دیکھنے والا ہوں؟ جب سمجھ آئے گی تب پتا چلے گا میری ماں کدھر ہے، میرا باپ کدھر ہے. بچہ ہے تو 5 سال کے بچے کو ہم نہیں دیکھتے. اللہ کے حبیب صلی اللہ علیہ وسلم، ان کا تو درجہ ہی بہت بڑا تھا، سبحان اللہ. ام ایمن کہہ رہی ہے ہٹو، فرمایا نہیں، لیکن کون کرے. ام ایمن کہتی ہے میں قریب کے گاؤں میں گئی اور وہاں سے کسی کو بلا کر لائی کہ یہاں انتقال ہو گیا ہے. ہم جا رہے تھے دوبارہ مکہ مکرمہ، تو گاؤں والوں نے آ کر کھڈا کھود کر اس جگہ میں، جو آپ بھی آج بھی آپ جا سکتے ہیں، بالکل مکہ مکرمہ اور مدینہ کے درمیان میں مقام سر، جہاں پر انتقال ہوا اللہ کے حبیب کی ماں کا، وہاں دفن کیا گیا ہے. تسلی دینے والا کوئی نہیں ہے. وہ دادا بھی تو مکہ مکرمہ میں عبد المطلب ہے، ابو طالب تو وہاں ہے چچا اور عبد المطلب، اور ماں تو چلی گئی، نہ کوئی خالہ ہے، نہ کوئی ماموں ہے، نہ کوئی بھائی ہے، نہ کوئی بہن ہے، کوئی نہیں ہے تسلی دینے والا بچے کو. وہ باندھی کیا تسلی دے گی؟ لیکن قبر سے لپٹ گئے اللہ کے حبیب صلی اللہ علیہ وسلم. کیا میرے اللہ کو پتا نہیں تھا کہ میرا نبی آخری، جس سے میں اتنی محبت کرنے والا ہوں، اتنی محبت کہ وہ ہنسے گا تو میں خوش ہوں، وہ ناراض تو میں بھی ناراض. کیا ان کو پتا نہیں تھا اللہ کو؟ اللہ جانتا نہیں، اللہ کو سب پتا تھا. کہ اللہ نے یہ نہیں کہا کہ میری محبت نبی میں چھپی ہوئی ہے، میرا مدینہ والا راضی ہے تو میں راضی، وہ ناراض تو میں بھی ناراض ہوں، یہ نہیں تھا قرآن میں. کہ اللہ کو نہیں پتا تھا؟ کہ اللہ نہیں، اللہ سب کو جانتا ہے کہ سارے انبیاء کو میں نے ناموں سے پکارا ہے، پچھلے یا آنے والا میرا نبی ہے، اس کو کبھی میں نام سے نہیں پکاروں گا، میں اس کو یا ایو الرسول، یا ایو النبی کہوں گا، میں یا ایو المزمل کہوں گا، یا ایو المدثر کہوں گا. کہ یہ پتا نہیں؟ اللہ کو سب پتا ہے، لیکن کس حالت میں موت آ رہی ہے. ہاں میرا اللہ جانتا ہے، فرمایا میں اللہ جانتا ہے کہ میرے نبی کو اپنے نواسوں سے کتنی محبت ہے، جس کا اندازہ نہیں ہو سکتا ہے کہ چالو خطبہ جمعہ کا خطبہ دے رہے ہیں، صحابہ کرام کو دونوں حسن حسین آتے ہیں، آپ خطبے کو بند کر کے دونوں کو اٹھا کر کے ممبر پر بٹھاتے ہیں پھر خطبہ شروع کرتے ہیں، آپ سجدے میں جاتے ہیں دونوں حسن حسین آتے ہیں پیر کے اندر سے گھس جاتے ہیں، کبھی ہاتھ کے اندر سے نکلتے ہیں اور کبھی پیٹ کے اوپر بیٹھ جاتے ہیں، آپ اتنا سجدہ لمبا کر دیتے ہیں جب تک وہ نیچے نہیں اترتے تاکہ ان کو تکلیف نہ ہو۔ ایک مرتبہ حضرت حسین رضی اللہ تعالیٰ عنہ کو اپنے کندھے پر بٹھا کر، شولڈر پر بٹھا کر، جیسے ہم بٹھاتے چھوٹے بچے کو، چل رہے تھے مدینہ کی گلیوں میں تو حضرت عمر رضی اللہ تعالیٰ ابو بکر وغیرہ صحابہ نے پوچھا کتنی اچھی سواری ہے، سواری تو نبی صلی اللہ علیہ وسلم ہوئی ہے نا، کتنی اچھی سواری ہے، تو میرے محبوب نے کیا فرمایا، کیوں یہ کیوں نہیں کہتے کتنا اچھا سوار بھی ہے، سوار بھی تو اچھا ہے، یہ اللہ کے حبیب نے فرمایا ہے، کیا محبت نہیں تھی، لیکن اللہ پیغام دینا چاہتا ہے ہاں کہ دین قربانی سے آتا ہے، سونے اور سوگ سے نہیں آتا، رونے سے نہیں آتا، ہائے ہائے کرنے سے نہیں آتا، دین آتا ہے محنت سے، اس کے لیے محنت کرنی پڑے گی، اپنے لیے، اپنی بیوی بچوں کے لیے، اپنے گھر والوں کے لیے، اپنے رشتہ داروں کے لیے، پوری امت کے لیے، یہ پیغام ہے محرم کا، محرم کا پیغام ہے، ورنہ محرم کے مہینے کے فضائل تو عین ہے، بے شمار ہے، کیا نہیں اس مہینے میں ہوا، یہ تو پہلے سے چلا آ رہا ہے، حضرت آدم علیہ السلام کے زمانے سے یہ حضرت شہادت اللہ پاک نے دی ہے، جیسے شہادت عمر فاروق رضی اللہ تعالیٰ عنہ کو دی مرتبے والی کہ مصلی رسول صلی اللہ علیہ وسلم پر شہادت دی اور دفن بھی کیا سرکار کی پڑوس میں، سرکار کی گود میں، تو باپ کا انتقال کروا کر، ماں کا راستے میں انتقال کروا کر، دادا عبد المطلب کا چھوٹی عمر میں، نبی علیہ السلام کی چھوٹی عمر میں انتقال دادا کا کروا کر اشارہ کر دیا، حضرت حسن رضی اللہ تعالیٰ کی قبر آج بھی موجود ہے جنت البقیع میں، جا کر دیکھو ان کو پوائزن دیا گیا تھا، حضرت حسین رضی اللہ تعالیٰ کی زندگی دیکھو کہ وہ سجدے میں سر ہے اور سر کو کاٹا گیا ہے، اشارہ کر کے گئے کہ تمہاری آخری وقت بھی ایسی ہو کہ اللہ تم سے راضی ہو، میرے اور آپ کے رونے سے کوئی مسئلہ حل ہونے والا ہے؟ کیا وہ واپس آنے والے ہیں؟ کیا وہ زندہ نہیں ہے؟ وہ زندے پر تو کوئی روتا نہیں ہے، مردے پر رویا جاتا ہے، وہ تو زندہ ہے، قرآن کہہ رہا ہے، میں نہیں کہہ رہا، اس میں کوئی، اس میں بات یہ ہے کہ وہ کتنے نصیب والے ہوں گے کہ اللہ پاک نے ان کو ایسی موت دی کہ وہ قیامت تک زندہ ہے، زندہ ہی زندہ، اللہ ہمیں بھی ایسی موت دے، لیکن کب؟ جب کہ ہم دین کی فکر کریں، پوری زندگی ہماری گزر گئی 50 سال کی، 55 ایئرس کی، 60 ایئرس کی، میری نماز برابر نہیں ہوئی تو میں اپنی نماز کو برابر کر لوں، اب گویا کہ میں جا رہا ہوں قبر کی طرف جا رہا ہوں، دوبارہ جوان تو ہونے والا کوئی نہیں ہے، نہ کوئی جوان ہو سکتا ہے، کالے بال کر کے جوان ہو سکتے وہ الگ بات ہے، فوٹو ڈپلیکیٹ ہے، لیکن اصل جوانی تو واپس نہیں آ سکتی، اب تو ایسا وقت ہی آ گیا ہے، بس بال کالے کرو بیوی کو دراؤ، ایسا وقت آ گیا ہے نا، لیکن یاد رکھو ہر سال جو آتا ہے ہمیں سبق دیتا ہے، روزانہ سورج نکلتا ہے ہمیں سبق دیتا ہے، محرم کا چاند نکلا ہمیں سبق دے گیا، سفر کا چاند آئے گا سبق دیتا ہے، ربیع الاول کا چاند نکلے گا سبق دے رہا ہے، ہر مہینے میں کوئی نہ کوئی میسج ہمیں دے کر جاتا ہے کہ تیری زندگی کا ایک مہینہ ختم، دو مہینہ ختم، ایک سال ختم، دو سال ختم، 50 ختم ہو گئے، 7 ہو گئے، اب تو آگے جا رہا ہے قبر کی طرف، اب تمہیں الموت جسر یوسل الحبیب الی الحبیب، حبیب کو حبیب سے ملاقات کرنے کے لیے موت آنی ہی آنی ہے، اس میں قبر میں سلایا جائے گا، اب تمہیں حبیب سے ملنا ہے تو اب تم دیکھو کہ تمہارا قدم جو ہے جنت کی طرف جا رہا ہے، جہنم کی طرف جا رہا ہے، یہ مطلب، ایسا تو نہیں کہ سوک کر کے کھڑے رہے، روتے رہے روتے رہے، ختم ہو گئی بات، اسی میں کامیابی تو نہیں، اس لیے صحابہ کرام کی زندگی کو آپ دیکھیں گے تو سال کا کوئی دن ایسا نہیں ہے کہ جس میں صحابی شہید نہ ہوئی ہو، कितना सुख मनाओगे? ये तो दुश्मनों की चालाकी है, प्लानिंग है कि मुसलमान आगे ना बढ़े, इस्लाम में आगे ना बढ़े। ये रोता ही रहे। देखो अपने अपने महीनों की खुशियां कितनी अच्छी तरह मनाते, जनवरी को देखो, क्रिसमस को देखो, अपने महीनों की खुशियां, और मुसलमान बजाय खुशी के भी रोता ही रहता है। ये जिंदगी भर रोता रहेगा, जिंदगी भर बेकूत रहेगा, जिंदगी भर पीछे रहेगा। अगर इसने नबी अलैहिस्सलाम की तारीख पर और जिंदगी पर अमल नहीं किया, सहाबे किराम और अहले बैत से मोहब्बत करके उनकी तरह जिंदगी नहीं गुजारी है, तो फिर ये रोता ही रहेगा, दुनिया भी रोएगा, कब्र में भी रोएगा। इसलिए मरने से पहले हमें आगे बढ़ना है। नबी अलैहिस्सलाम ने हमें रोजा रखने का हुक्म दिया, जो सबसे बड़ी अल्लाह के हबीब फरमा रहे हैं, युकफ्फिरुस सनतल माजिया, अगर इस दिन रोजा रखोगे तो तुम्हारा एक साल के गुनाह माफ हो जाएंगे। आगे फरमाया, लइन बकीतु इला काबिल लसुमन तास, अगर आइंदा साल में जिंदा रहा तो मैं नवी को भी रोजा रखूंगा, नवी को भी रोजा रखूंगा। हदीस से मालूम होता है कि नवी या नवी और दसवीं क्यों? इसलिए कि अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि यहूदी ये दस को रोजा रखते हैं और मैं चाहता हूं कि उनके साथ रिजम्बलेंस और मुशाबहत ना हो, हम आइंदा साल दो रोजा रखेंगे, नौ और दस या दस और ग्यारह, दो रोजा रखेंगे। मुहद्दिसीन ने दोनों को नकल किया, लेकिन आपकी तमन्ना नौ की थी, आपकी तमन्ना नौ की थी, लेकिन आप जिंदा नहीं रहे, उस साल आपकी मौत आ गई। गोया आपने आपने तमन्ना की थी, लेकिन सहाबे किराम ने उस पर तमन्ना पर अमल करते रहे कि वो दो दिन रोजा रखते थे, नौ और दस, और अगर कोई मशगूली है तो दस और ग्यारह कर लो, दो दिन रोजा रखना है, और अगर एक और रोजा मिला लो तो ऐसे सूरत में महीने के तीन रोजे भी हो जाएंगे, मसला ही खत्म हो जाता। जो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम हर महीने तीन रोजे रखते थे, तो फिर नौ दस और ग्यारह रख लो, उस हदीस पर भी अमल हो जाएगा जिसके बारे में है कि तीन रोजा हर महीने रखोगे तो तुम्हें तीस रोजे का सवाब मिल जाएगा, उस पर भी अमल हो जाएगा। तो तीन रोजे रख लो, वेनसडे और हमारा वेनसडे आज का, और थर्सडे और फ्राइडे, या फिर थर्सडे फ्राइडे तो रखना ही है, जो रख ले इंशाल्लाह इसका बेशुमार क्या है, सवाब है। ये अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी, यहूदियत की मुखालिफत के लिए आपने मालूम होता है कि रोजा रखना इबादत है, उस इबादत के अंदर में भी अल्लाह के हबीब ने ये इन लोगों की मुशाबिर इख्तियार नहीं की। हम तो इबादत तो छोड़ो, दुनिया में ही इनकी मुशाबिर इख्तियार करते हैं। इसलिए अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की जो जिंदगी है उनके मुताबिक जिंदगी गुजारो, ये हमें हदीस से मालूम होता है। अल्लाह ताला हम सब को अमल की तौफीक अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन। अल्लाहुम सल्ली अला सय्यिदना व नबीना मौलाना मुहम्मदिन नबी अल-उम्मी व अला आलिही व बारिक व सल्लम तस्लीमा या रहमर रहीमीन या दिल जलाल व इकराम। अल्लाह हमारे गुनाहों को माफ फरमा, अल्लाह हम पर रहम फरमा, अल्लाह हम पर करम फरमा। ए अल्लाह बहुत ही बरकत वाला महीना है, बहुत ही रहमत वाला महीना है, ऐ अल्लाह बहुत ही खैर वाला महीना है, जिन पर तूने बड़ी खैर अता फरमाई पूरी जिंदगी में, जब से आदम अलैहिस्सलाम पैदा हुए तब से लेकर। ऐ अल्लाह इस महीने में बड़ी खैर रखी है, अल्लाह इस दीन में आशुरा के अंदर बड़ी खैर रखी है, ऐ अल्लाह हमें भी खैर से महरूम न फरमा, हमें भी तोबा की तौफीक नसीब फरमा, हमारी तोबा भी कबूल फरमा, हमारी रुकावटों को दूर फरमा, हमारी परेशानियों को दूर फरमा, हमारी औलादों को आंखों की ठंडक बना, हमारी औलादों को आंखों की ठंडक बना। अल्लाह हमें और हमारी आलो औलाद को कबूल फरमा। अल्लाह हदीस सुनने के लिए दूर दूर से लोग आते हैं, अल्लाह माए और बहने दूर दूर से आई है तेरे नबी की प्यारी बातों की बरकत से। अल्लाह हमारे गुनाहों को माफ फरमा, हमारी औलादों को नेक बना दे तेरे नबी सल्लल्लाहु अलैहि वसल्लम की बरकत वाली बातों से, रहमत वाली बातों से। ऐ अल्लाह हमारी जिंदगी की रुकावटों को दूर फरमा, हमारी जिंदगियों में जितनी बीमारियां हो, परेशानियां हो, अल्लाह तो उसको दूर फरमा, और आने वाली किस्म की बीमारियां हैं उससे हमारी आला औलाद की हिफाजत फरमा। अल्लाह हमारे घर में सुकून नसीब फरमा, रहमत नसीब फरमा, अल्लाह बरकत नसीब फरमा। अल्लाह माएं और बहनें जो अपने कामकाज को छोड़कर आती है, अल्लाह इनके शोहरों की जिंदगियों में बरकत नसीब फरमा, मोहब्बत नसीब फरमा, इनके शोहरों की रोजी रोजगार में अल्लाह बरकत नसीब फरमा, अल्लाह इनके शोहरों को आफियत नसीब फरमा, अल्लाह आपस में मोहब्बत मवद्दत नसीब फरमा, अल्लाह हमारी इस मजलिस को कबूल फरमा, हर बूथ की होने वाली मजलिस को कबूल फरमा, अल्लाह कबूल फरमा, कबूल फरमा, कबूलियत का दर्जा अता फरमा, दुनिया में भी कबूल फरमा, कब्र के लिए भी कबूल फरमा और आखिरत के लिए भी नजात का जरिया बना। ऐ अल्लाह जिनकी औलाद अपने माँ बाप से दूर है, ऐ अल्लाह उनकी औलादों को नेक और सालिहीन में से बना, माँ बाप के फरमा बरदारों में से बना, ऐ अल्लाह तेरे फरमा बरदारों में से बना, ऐ अल्लाह जिनकी औलाद बेजोर है, ऐ अल्लाह उन्हें नेक और सालिहीन जोरा नसीब फरमा, अल्लाह उनको नेक और सालिहीन जोरा नसीब फरमा, अल्लाह उन माँ बाप को बड़ी फिक्रें होती है, औलाद जब बड़ी हो जाती है उनकी जिंदगियों की बड़ी फिक्रें होती है, माँ बाप की रात की नींद हराम हो जाती है, अल्लाह उन माँ बाप की उन औलाद के लिए खैर के फैसले फरमा, नेक और सालिहीन जोरे नसीब फरमा, और जिनकी औलाद निकाह कर चुकी है उनमें आपस में मोहब्बत मवद्दत नसीब फरमा, हमें भी दीन को फैलाने की फिक्र की तौफीक नसीब फरमा, तेरे दीन के लिए हमें भी कबूल फरमा जैसे तूने कबूल किया ऐ अल्लाह सहाबाए किराम को, ऐ अल्लाह जैसे तूने हजरत हुसैन रजी अल्लाह ताला अनहु को कबूल किया, ऐ अल्लाह हमें भी तेरे दीन के फैलाने के लिए कबूल फरमा। ऐ अल्लाह मुहर्रम के महीने में ऐ अल्लाह हमें एहतराम अता फरमा, गुनाहों से हमारी हिफाजत फरमा, गुनाहों से हमारी हिफाजत फरमा। ऐ अल्लाह तेरे हबीब सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, आशूरा के दिन में घर में अच्छा खाना पकाकर औलाद को खिलाया जाए, घर वालों को तू बरकते अता फरमाता है, अल्लाह हमारे घरों में बरकते नसीब फरमा, बरकते नसीब फरमा, पूरा साल अल्लाह बरकते नसीब फरमा, अल्लाह हम सबको इस्लाम पर जिंदगी नसीब फरमा और इस्लाम पर मौत भी नसीब फरमा, ईमान पर मौत भी नसीब फरमा। ऐ अल्लाह मेरे दोस्त अहबाब, ऐ अल्लाह ताल्लुक रखने वाले मोहसिनीन और जितने भी मुरीदीन है अल्लाह मुरीदात, अल्लाह सब की मगफिरत फरमा, सबको अफवाफियत नसीब फरमा, अल्लाह हम सब के माँ बाप की मगफिरत फरमा, माँ बाप की मगफिरत फरमा, ऐ अल्लाह हम सारी उम्मत की मगफिरत फरमा, सारी उम्मत की मगफिरत फरमा, अल्लाह हमारी इस मस्जिद को आबाद फरमा, हमारी इस मस्जिद को आबाद फरमा, हमारी सारी मजालिस को कबूल फरमा, ऐ अल्लाह तफसीर की मजलिस को कबूल फरमा, जिक्र की मजलिस को कबूल फरमा, सारे प्रोग्राम को कबूल फरमा, व सल्लल्लाहु तआला अला खैरि खल्क़िही सय्यिदना मुहम्मद व आलिही व सहबी।